कमला शाह साहब, हमारी गुज़िश्ता गुफ्तगू में जो विरासत के सिलसिले में हो रही थी, मैंने अहले सुन्नत वल जमात का नजरिया तो बयान कर दिया था, जिसका खुलासा आपके सामने फिर दोबारा दोहरा देता हूँ कि हमारे नजदीक तमाम अंबिया और रसूल अलैहिस्सलाम मासूम है। और चूंकि नबुव्वत रिसालत हर एतबार से हुजूर अकरम नूर मुजस्सम सल्लल्लाहु तआला अलैहि वसल्लम पर मुकम्मल हो गई, खत्म हो गई, आप खत्म नबीन हैं, लिहाजा जब आपके पास कोई नबी नहीं तो अहले सुन्नत का नजरिया कि आपके पास कोई मासूम भी नहीं है। अलबत्ता इसके मुकाबले में अगर शिया हज़रात की नुमाइंदगी करते हुए आपके पास अहले बैत नबी के मासूम होने के सिलसिले में कोई सबूत या दलाइल है तो आप बयान कीजिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्लाह मौलाना, बहुत खुशी हुई कि दोबारा हम लोग मिल बैठे ताकि मुसलमानों के दरमियान जो इख्तलाफी मसाइल हैं उन पर इल्मी अंदाज से अच्छे माहौल में मोहब्बत के साथ गुफ्तगू हो ताकि कोई सही नतीजा निकले और इत्तेहाद बैनुल मुस्लिमीन के लिए कोई मजबूत और मौसर काम। जैसे कि आपने फरमाया कि अहल बैत किस तरह से मासूम है, उनकी इस्मत पर हमारे पास क्या दलील है, कुरान मजीद से ही हम कुछ दलाइल आपकी खिदमत में अर्ज करना चाहते हैं, वो भी आप ही की किताबों से, अहले सुन्नत की तफासीर से और अहले सुन्नत की अहादीस की किताबों से। कुरान मजीद में सूरह मुबारक अहज़ाब, जो कुरान मजीद की 33वीं सूरह है और उसकी आयत का नंबर भी 33 है, सूरह का नंबर 33, आयत का नंबर भी 33, सूरह अहज़ाब, अल्लाह सुब्हानहु व तआला ने फरमाया इन्नमा युरीदुल्लाह लियुज़हिब अनकुम रिज्स अहलल बैत व युतहिरकुम तत्हीरा। यकीनन ये अल्लाह का इरादा है कि अहले बैत रसूल तुमसे हर किस्म के रिज्स को दूर रखा जाए और तुम्हें ऐसा पाक रखा जाए जैसा पाक रखने का हक है। मौलाना, ये मेरे हाथ में आपकी अहले सुन्नत की बहुत ही मशहूर मारूफ किताब तफसीर दुर मंसूर,
ये आप देख रहे हैं किबला के अबी सईद खदरी से रिवायत है कि रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम हजरत उम्मे सलमा के घर में थे कि जबरील ये आयत लेकर नाजिल हुआ इन्नमा युरीदुल्लाह लियुज़हिब अनकुम रिज्स अहलल बैत व युतहिरकुम तत्हीरा। قال فدعا رسول الله صلى الله عليه وسلم بحسن وحسين وفاطمه وعلي। जब ये आयत नाजिल हुई रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने इमाम हसन, इमाम हुसैन, हजरत फातिमा ज़हरा, हजरत अली अलैहिस्सलाम को बुलाया और ये सब एक चादर के नीचे आ गए। ثم قال, उसके बाद अल्लाह के रसूल ने फरमाया اللهم هؤلاء اهل بيتي, परवरदिगार यही मेरे अहल बैत हैं। और उसके बाद अल्लाह के रसूल ने फरमाया मेरे मालिक इन्हें ताहिर व तत्हीर, पाक और पाकीज़ा रख। कालत उम्मे सलमा रजी अल्लाह अन्हा फअना माहुम, अल्लाह के रसूल क्या मैं इनके साथ हूँ। قال انت على مكانك وانك على الخير, कि आप अपनी जगह पर हैं, आप नेकी पर हैं। और इसी के ऊपर एक जो हदीस दूसरी है उसमें भी यही बात है कि जब हजरत उम्मे सलमा ने फरमाया तो रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम नेकी पर हो, नके मिन अजवाज नबी, तुम मेरी बीवी हो अगर ये मेरे अहल बैत।
इसी तरह से किबला आयत तत्हीर के बारे में और बहुत सारी अहले सुन्नत की किताबें गवाही के तौर पर, दलाइल के तौर पर लाई जा सकती हैं कि अहल बैत से मुराद पंचाने पाक है, ترمذی میں اسی طرح سے سوائے کے محرکہ میں, اور تفسیر در منصور نے بھی جو نقل کیا ہے کئی مختلف راویوں سے کئی احادیث نقل کی ہیں, ترمذی نے بھی اسناد کے ساتھ اس حدیث کو صحیح قرار دیا ہے, بیہقی نے, حاکم نے بھی اس حدیث کو صحیح قرار دیا ہے, نور الابصار میں, کنز الامال میں, مسند احمد میں, ذخائر العقبہ میں, باب فضائل حسنین میں, بہت ساری آپ کی کتابوں میں اہل بیت سے مراد اس آیت میں پنجتن پاک یعنی رسول خدا صلی اللہ علیہ وسلم, حضرت علی علیہ السلام, حضرت فاطمہ الزہرا, امام حسن اور امام حسین علیہ السلام کو لیا گیا. اب قبلہ تفسیری بحث میں جب یہ ثابت ہو گیا کہ اس آیت کے مصداق اہل بیت, تو خود آیت میں جو پہلا اہم نقطہ ہے کہ انما یرید اللہ, کہ یہ اللہ کا ارادہ ہے کہ اہل بیت کو پاک رکھا جائے, یہ اللہ کا ارادہ ہے, جبکہ خدا حکم بھی دے سکتا تھا کہ اے اہل بیت تم پاک ہو جاؤ, جسے خدا نے قرآن میں حضرت ابراہیم سے کہا طاہر بیتی, میرے گھر کعبۃ اللہ کو پاک رکھ, مگر یہاں خدا نے حکم نہیں دیا. یہ بہت بڑا نقطہ ہے کہ خدا نے حکم کیوں نہیں دیا, کہا یرید اللہ, یہ میرا ارادہ. یرید اللہ جو ہے یہ لفظ اور یہ آیت عصمت اہل بیت پر بہت بڑی دلیل کہ اللہ کا ارادہ ہے, یہ رسول خدا کا ارادہ نہیں, یہ حضرت علی علیہ السلام کا ارادہ نہیں, حضرت فاطمہ زہرا کا ارادہ نہیں, نہ امام حسن حسین کا, اللہ کا ارادہ. اللہ کا ارادہ کیا, انما اذا اراد شیئا ان یقول له کن فیکون, اور خدا جس چیز کا ارادہ کرتا ہے کہتا ہو جا تو کائنات ہو جاتی. یعنی اب اگر ہم کہیں کہ نعوذ باللہ رسول خدا نے کوئی کام غلط کیا تو یہ خدا کی ذات پر حملہ ہو جائے گا. اگر ہم کہیں گے حضرت فاطمہ الزہرا سلام اللہ علیہا نے غلط دعویٰ پیش کیا فدق کا, تو یہ بھی خدا کی ذات پر حملہ ہو جائے گا, یا امام حسن حسین نے یا حضرت علیہ السلام نے فدق کے بارے میں غلط گواہی دی, تو گویا یہ حملہ خدا کی ذات پر ہو جائے گا کہ خدا اپنے ارادے کو مکمل نہ کر سکا. اور ظاہر ہے کہ ان اللہ علی کل شیء قدیر. اور انکم الرجس جو آیت میں ہے, رجس کا لفظ پورے قرآن میں 10 مرتبہ آیا کہ اہل بیت سے ہم نے رجس کو دور رکھا, اور اسی میں جھوٹ بولنا بھی رجس ہے. سورہ حج 22 سورہ, واجتنبوا الرجس من الاوثان واجتنبوا قول الزور, کہ بتوں کو پوجنا جس طرح سے رجس ہے, جھوٹ کا بولنا بھی رجس ہے. لہذا مختصراً یہ دلیل ہے آپ کی خدمت میں, چلے جائیں کہ بحث لمبی ہو جائے گی اگر آپ کے سارے تفاسیر و احادیث کی کتابوں کو پیش کیا جائے, تو اصل بحث سے ہم ذرا ہٹ کے دوسری بحثوں میں چلے جائیں گے.
قبلہ شاہ صاحب, اس سلسلے میں عرض یہ ہے کہ آپ نے جو اہل سنت والجماعت کی کتب اور ترمذی وغیرہ احادیث کا حوالہ دیا ہے یا مفسرین کرام کے بعد معراج کا اشارہ کیا ہے, تو اس میں تو ظاہر ہے کہ جو کتب آپ بیان فرماتے ہیں کتب سے تو کوئی انکار نہیں کر سکتا, میں بھی انکار نہیں کر سکتا, لیکن جو دلائل آپ اس سے اخذ کرنا چاہتے ہیں اس سلسلے میں ایک بات یہ عرض ہے, یہ بات عرض کرنا ضروری ہے کہ جو چیز اس سے آپ ثابت کرنا چاہتے ہیں اس کے بارے میں ہم ٹو دا پوائنٹ یہ بات یہ عرض کرنا چاہیں گے. مجھے اس سلسلے میں شاعر کا قول بھی یاد آ رہا ہے کہ مگس کو باغ میں جانے نہ دیجیے, قدیم شعرا کا ہے کہ مگس کو باغ میں جانے نہ دیجیے ورنہ خون ناحق ہوگا پروانے کا. تو آپ نے وہ वो वाली बात है कि न शहद की मक्खी को बाग में जाने दो, न शहद बनाने दो।